प्राणी शरणार्थीको कथाव्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी सजिता हमालसहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक पुनर्वाससँगै शरणार्थीको संख्या घटेपछि शुरू भएको शरणार्थी शिविर समायोजनका सन्दर्भमा केन्द्रित छ। टिमाई शरणार्थी शिविर समायोजन गर्ने दिन नजिकिँदै गर्दा मर्दा पर्दा साथ सहयोग दिएर बसेका शरणार्थी र स्थानीय समुदायको अनुभूति कस्तो छ त?
एउटै घर जस्तो, कति छ त मितपन लगाएको थियो होला, कतिलाई मामा पनि भनिन्थ्यो होइन, कतिलाई दाजु भनिन्थ्यो, कतिलाई अंकल भनिन्थ्यो।
शरणार्थी शिविर सार्नु अघि गर्नुपर्ने तयारी र भएका कामका बारेमा बेलनागी शरणार्थी शिविरका सचिव धनवीर सुब्बासँग कुराकानी पनि गर्छौ।
अब के हुन्छ भन्दाखेरि, तपाईँको यदि रेडिमेड हटमा आएन भने लो मेटेरियल दिने या कुनै अलिकति पुरानो घरमा बस्दै गर्ने हामी मेटेरियल दिन्छौँ, मेटेरियल चाहिँ दिन्छौँ भविष्यमा भन्यो भने उही गोलदापको जस्तै हुन्छ।
भूटानका कुरा, शिविरभित्र प्रतिक्रिया जस्ता नियमित स्तम्भ पनि छन्। त्यस अघि शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
भूटानी शरणार्थी नेता तथा ड्रुक नेशनल कंग्रेसका अध्यक्ष रोङथोङ किनले दोर्जीको निधन भएको छ। शरणार्थीको घर फिर्ती आन्दोलनलाई सशक्त बनाउन क्रियाशील नेता दोर्जीको 78 वर्षको उमेरमा हिजो राती भारतको सिक्किममा रहेको मणिपाल अस्पतालमा निधन भएको हो। उहाँलाई मधुमेह र मृगौला सम्बन्धी रोग लागेको थियो। उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन्। दोर्जीको आउँदो आइतबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ। दोर्जीलाई भारत सरकारले सन् 1999 लगातार 10 वर्षसम्म दिल्ली बाहिर हिँडुल गर्न प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध फुकुवा भएको एक महिनापछि गएको वर्ष भदौमा दोर्जीले नेपाल आएर शरणार्थी घर फिर्तीमा क्रियाशील शरणार्थी आबद्ध चार दलको कार्यगत एकताको नेतृत्व गर्नुभएको थियो। यसैबीच शरणार्थी आबद्ध विभिन्न दलका नेताले नेता दोर्जीलाई श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा सम्वेदना प्रकट गरेका छन्। भूटान पीपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले विज्ञप्ति निकालेर दोर्जीको निधनले भूटानी प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको बताउनु भएको छ। भूटानी नेता डाक्टर भम्पा राई, भूटानी मानव अधिकार कर्मी नेताहरू डीपी काफले, एसपी सुब्बाले पनि अलग अलग शोक वक्तव्य निकाली दोर्जीको निधनले भूटानी प्रजातन्त्र र मानव अधिकार आन्दोलनका सशक्त सारथी गुमेको बताएका छन्। एक महिना भन्दा पहिलेदेखि खाने तेल नपाएका शरणार्थीलाई अघिल्लो हप्ताबाट तेल दिन थालिएको छ। विश्व खाद्य कार्यक्रमले शरणार्थीलाई हरेक दुई हप्ताका लागि एक पटक खाने तेल दिनेमा दुई पटक दिएको थिएन। अन्तर्राष्ट्रिय सहायता समुदायबाट सहयोग नपाएकोले तेल दिन नसकेको विश्व खाद्यले जनाएको थियो। हरेक शरणार्थीलाई दुई हप्ताका लागि 350 ग्राम खाने तेल दिइन्छ। सहायता सामग्री नपाउँदा शरणार्थीले स्थानीय क्षेत्रमा मजदूरी गरेर तथा मजदूरी गर्न नसक्नेले अभावकै बीचमा छाक टार्नुपर्छ। अहिलेसम्म विभिन्न 8 देशमा पुनर्वास हुने भूटानी शरणार्थीको संख्या 54,568 पुगेको छ। यीमध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै 46,146 जना पुनर्वास भएका छन्। यसै गरी क्यानाडामा 3,580, अस्ट्रेलियामा 3,016, न्यूजील्याण्डमा 575 जना पुनर्वास भएका छन्। यसै गरी डेनमार्कमा 478, नर्वेमा 372, नेदरल्याण्डमा 281 र बेलायतमा 111 जना पुनर्वास भएका छन्। शरणार्थी शिविरमा 58,632 जना शरणार्थी छन्। पुनर्वासका लागि इच्छा देखाउनेमा 44,508 जना छन् भने इच्छापत्र नभर्ने शरणार्थीको संख्या 14,124 रहेको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले जनाएको छ। भूटानी शरणार्थी र स्थानीयहरूलाई व्यवसाय सञ्चालन गर्ने तौर तरिका सिकाउन उद्यमशीलता विकास सम्बन्धी पहिलो चरणको तालिम भएको छ। टिमाई शरणार्थी शिविरमा भएको तालिम राष्ट्रिय उद्यमशीलता विकास केन्द्रले गरेको हो। तालिमपछि सहारा नेपालसँग समन्वय गरेर इच्छुकहरूलाई ऋण उपलब्ध गराइने र कार्यक्रम 6 वटै शरणार्थी शिविरमा सञ्चालन गर्ने योजना छ। तालिममा 3 भूटानी शरणार्थी सहित 21 स्थानीय सहभागी थिए। तालिमको दोस्रो चरण कार्तिक 5 गतेदेखि शुरू हुनेछ। यसैबीच भूटानी शरणार्थी शरणार्थी बाल मञ्चले विद्यालय छोडेका बाल बालिकालाई पढ़ाउने शिक्षकका लागि चार दिने तालिम चलाएको छ। आज शुरू तालिममा छवटे शरणार्थी शिविरका गरी 21 जना सहभागी छन्। यस्तै बाल मञ्चले विद्यालय छोडेका बाल बालिकालाई विद्यालयमा आकर्षित गर्न शरणार्थी शिविरमा सड़क नाटक देखाएको छ। गएको बुधबार र बिहिबार देखाएको नाटकले शरणार्थीमा सकारात्मक सोच बढ़ाएको बाल मञ्चकी संयोजक सुनिता गुरूङले बताउनुभयो। खुदुनाबारी शरणार्थी शिविरमा अस्ति बुधबारदेखि अन्तर सेक्टर भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगितामा केटाहरूको 9 र केटीहरूको 7 समूह सहभागी छन्। कारितास नेपालको सहयोगमा खुदुनाबारी शरणार्थी शिविरको युवा मैत्री केन्द्रले गरेको भलिबल प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ। अब भूटानसँग सम्बन्धित एउटा खबर। भूटानमा थप 2 राजनीतिक दलहरू थपिने क्रममा छन्। सन् 2013 हुने चुनावमा प्रतिस्पर्धा गर्ने गरी 2 राजनीतिक दल स्थापना हुने संकेत देखिएको भूटान ब्रोडकास्ट सर्भिसले जनाएको छ। तान्दिन दोर्जी र पूर्व जोङदा दासो पेन्जोरले छुट्टा छुट्टै राजनीतिक दल खोल्न लागेका छन्। अहिले ती दुई संगठनहरू विचार, लोगो र विशेषताहरू तयार गर्न व्यस्त छन्। अहिले पीपुल्स डेमोक्रेटिक पार्टी र भूटान पीस एण्ड प्रोस्पेरिटी पार्टी गरी भूटानमा 2 राजनीतिक दल मात्रै प्रतिस्पर्धा गरिरहेका छन्। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि पुनर्वाससँगै शरणार्थीको संख्या घटिरहेको सन्दर्भमा शुरू भएको शरणार्थी शिविर समायोजनका सन्दर्भमा चर्चा गरौं। पुनर्वास हुने शरणार्थीको संख्या बढेसँगै शुरू भएको शरणार्थी शिविर समायोजन अन्तर्गत अब तिमाई शरणार्थी शिविर समायोजन गरिन लागेको छ। यसअघि गोलधाप शरणार्थी शिविर समायोजन गरिएको थियो। आउँदो नोभेम्बर 15 तिमाई शरणार्थी शिविरका भूटानीलाई सनिश्चरे र बेलनागी शरणार्थी शिविरमा सार्ने तयारी छ। लामो समयसम्म साथ सहयोग सहित बसेका तिमाई शरणार्थी शिविरका भूटानी र स्थानीय यतिखेर आफ्ना सम्झनाहरू ताजा राख्ने ध्याउन्नमा पनि छन्। यसकै लागि उनीहरूले मिलेर पुराण समेत लगाए। तिमाई शरणार्थी शिविरका भूटानीलाई बेलनागी र सनिश्चरे शरणार्थी शिविरमा सार्ने भएपछि शरणार्थी र स्थानीयको अनुभूति सहित साथी सावित्रा ढुङ्गाना।
अहिले म शान्तिनगर 1 आइपुगेको छु। यो तिमाई शरणार्थी शिविर जाने बाटोमा पर्छ। बाटोको छेउको एउटा घरमा आइपुगेको छु। बाटोदेखि तलतिर एकजना महिला हुनुहुन्छ,
गोमा अधिकारी, शान्तिनगर 1 हो।
कति भयो तपाईँहरू यहाँ बस्न थाल्नु भएको?
46 सालदेखि।
भनेपछि भुटानी शरणार्थीहरू यहाँ आउनु र तपाईँहरू झन्डै झन्डै सँगसँगै भएछ?
सँगै भन्दा नि हुन्छ। हामीहरू 2 अगाडि आएका थियौँ, बहुत दुःख पाएर आएका थिए। अहिले उनीहरू राम्रो पनि हुँदैछ। अब हामीहरूलाई पनि राम्रै नै गर्दै हुनुहुन्थ्यो उनीहरूले, तर अहिले गएर अब सार्ने कोसिस गर्दै हुनुहुन्छ।
यो बिचमा तपाईँहरूको सम्बन्ध कस्तो रह्यो?
एकदम राम्रो। नराम्रो चाहिँ भएन भनौँ न, अब भुर्रो केटाडी छ त अलिअलि ठटक ठुकठुक परिहाल्छ। हामी ठुलाबाट चाहिँ केही पनि भएन। खास गरी अब साँच्चै भने उता पनि आफ्नो बनाइयो, यता पनि आफ्नो बनाइयो र हामी बराबर जस्तै नि बसियो भनौँ न। घर बनाउन खेतालो पातहरू बस्तीको भन्दा धेरै सहुलियत गरेर हामीले गरिराखेका थियौँ।
तिमाई शरणार्थी शिविर पस्ने बाटोकै छेउमा एकजना महिला, के हो नाम सर?
टिका ढुङ्गेल, शान्तिनगर 1।
तपाईँहरू त शरणार्थीको छिमेकी हुनुहुन्छ, कस्तो छ सम्बन्ध?
एकदम राम्रो थियो नि। अब एउटै घर परिवार भएर बस्यौँ।
तपाईँहरूसँग मिल्ने छिमेकीहरू चाहिँ?
हामीसँग मिल्ने लगभग मिल्ने छिमेकीहरू त अर्कै देश गइसक्नुभयो होइन, र पनि अरू पनि अब मिल्ने नै हो।
भुटानी शरणार्थी यहाँ बसिकन तपाईँहरूलाई के केमा सहयोग पुगेको छ?
हामीलाई सबै थोकमै सहयोग पुगेको थियो। त्यस्तो दुःख चाहिँ केहीमा पनि भएको थिएन। एउटै घर जस्तो, कति छ त मितपन लगाएको थियो होला, कतिलाई मामा पनि भनिन्थ्यो होइन, कतिलाई दाजु भनिन्थ्यो, कतिलाई अङ्कल भनिन्थ्यो, तर त्यो सबै गइसक्नुभयो, र पनि अझै पनि छन्। अब हामीलाई धेरै कुराको यो थियो नि, अब यो शरणार्थी गइसकेपछि हामीलाई त अब हात्तीको पनि डर हुन्छ, जङ्गलको छेउमा छ, उनीहरू गएपछि सब्जीहरू ल्याउने मान्छे पनि हुँदैन
भनेको बजार पनि शिविरमै भर्नुहुन्थ्यो क्या हो?
त्यही बजार जति लागि लागेकै हुन्छ, अनि त्यहीँ गयो, सब्जी ल्यायो, खायो।
अहिले म तिमाई शरणार्थी शिविरको सेक्टर C4 आइपुगेको छु। एकजना शरणार्थी, के हो नाम थर?
मेरो नाम माधव तिम्सिना, C4 35।
शिविर अर्को ठाउँमा सर्ने भएपछि एक खालको तयारी हुन्छ नि, त्यस्तो चाहिँ के तयारी गर्नु भएको छ? मानसिक रूपले पनि तयार हुनु पर्यो होला।
अब तयारी गर्ने क्रममा चाहिँ अब खासै अब शरणार्थीले तयारी त के गर्नु, र पनि धेरै कुरा हुँदो रहेछन् होइन। बाँसहरू होइन, यहाँको घरको दाउराहरू बाल्न चाहिन्छ, उहाँ दाउरा धेरै महँगो छ भन्ने कुरो सुनिन्छ होइन। जो गरेर राखेको छ अलिअलि खर्चपात पनि अलिअलि जो नै गर्नुपर्छ गरेको छ। 20 वर्ष बस्यो यो क्याम्पमा होइन, अब अर्को ठाउँ लाँदा अब धेरै समस्या त आउँछन् नि। अब रि घर बनाउनु पर्छ, त्यसमा अब बाँसहरू अब पर्याप्त मात्रामा हामीले उपलब्ध गराइँदैन भन्ने सुनिरहेको छ। अब हामीले देख्यौँ गोलदापका मान्छेहरू लगेर त्यसरी राखेको छ, एउटा प्लास्टिक मात्रै दिएर पशुलाई जस्तो व्यवहार गरेर चाहिँ छोडेको छ अरे हामीले सुनिरहेछौँ। र हामीले हेर्दा पनि त्यहाँ चाहिँ अब पुरा बेरा घर कम्प्लिट रूपमा बनिसकेको छैन, मान्छेहरू बसोबास भइरहेको छ।
अर्को एकजना शरणार्थी युवा, के हो नाम थरी यहाँको?
हजुर, मेरो चाहिँ अर्जुन राई हो, C3 हट नम्बर 61।
तपाईँहरूको यहाँ शिविर नजिकैको बस्ती छ, स्थानीय नेपाली गाउँ समाज छ, त्यहाँ चाहिँ घुलमिल आउजाउ सम्बन्ध कस्तो छ?
उहाँहरूलाई छोड्न हामीलाई गाह्रो र उहाँहरूले नै हामीलाई छोड्न एकदम गाह्रो भएको छ।
त्यो नयाँ ठाउँमा कसरी घुलमिल हुने होला, के हुने होला, कस्तो हुने होला भनेर चाहिँ कस्तो लाग्छ?
त्यसमा त अब जुन भनौँ कि यहाँ अब यहाँ आएर 20 वर्ष बितायो होइन, र अब कस्तो भने त्यहाँ गएर पनि अब धेरै समय लाग्छ, त्यसमा चाहिँ के हो कसो हो होइन, रहन सहन अब कस्तो छ छरछिमेकको होइन, त्यो बुझ्न धेरै गाह्रो हुन्छ र हामीलाई नि गाह्रै लागिरहेको छ, धेरै अब मानसिक टेन्सन हुइरहन्छ।
मेरो शान्ता गुरुङ हो।
तपाईँहरूको शिविर सर्दैछ भन्ने कुरा थाहा पाउनु भएको छ?
तर हामीलाई नसराइदिँदै हुन्थ्यो भन्ने चाहिँ हाम्रो चाहना छ। यहाँनिर अब सामानहरू कति हुन्छ होइन, त्यस्तो ओसार्नु भन्दा चाहिँ बरु यतै बसेको राम्रो हामीलाई।
तपाईँहरू यहाँ बस्नु भएको यत्रो 20 वर्ष भयो, यो बिचमा तपाईँहरूको स्थानीयसँग कस्तो थियो सम्बन्ध?
उहाँहरूसँग कहिले झै झगडा पनि हुँदैन होइन, उहाँ गएपछि कस्तो खालको घर हुन्छ होला होइन, कसै कसै बिजोग पनि अस्ति गोल्ड अब सार्दा पनि एकदमै बिजोग भयो अरे।
तिमी शरणार्थी शिविरका सचिव युवराज साम्पाङलाई यो प्रश्न, शिविर अर्को ठाउँमा सार्ने कुरा उठिरहेछ नि, यसको लागि चाहिँ के तयारी भइरहेछ?
टिमाई क्याम्पलाई अब लगेर बेलनाई 2 र 3 राख्ने कुरो चाहिँ आइरहेको छ। यहाँनिर यहाँ टास्क फोर्स गठन भनेर हिजो अस्ति गर्नुको लागि युएनएसएबाट प्रतिनिधिहरू पनि आउनु भएको थियो। शिविर व्यवस्थापन समितिले चाहिँ हामीले नकारिरहेको छौँ। फर्स्ट अफ अल हामीलाई सेक्युरिटी चाहियो, सेकेन्डली हामीलाई के चाहियो भने घर राम्रो हुनु पर्यो। त्यो घर कुनै पनि राम्रो अवस्थामा छ भन्ने कुरा हामीले रिपोर्टिङ पाइरहेका छैनौँ। उनीहरूको मोनोपोलीको कारणले गर्दाखेरि हाम्रो मान्छेहरू यहाँदेखि गइरहेको, यहाँदेखि जानेवालाहरू कुनै पनि छाप्राहरू एकदम व्यवस्थित तरिकाले राखोस्। अर्को कुरो के छ, नन रेजिस्टर्डहरू ईएसआरलाई नेपाल गभर्मेन्ट र युएनएचएलले दुवैजनालाई ध्यानमा दिनुपर्ने कुरो देखिन्छ। भोलि नन रेजिस्टर्ड यहाँदेखि छोडिँदैछ, हेर्नुहोस् टिमाई क्याम्पमा नन रेजिस्टर्ड 12-15 घर भए पनि त्यहाँनिर जनसङ्ख्याको आधारमा निकै देखिन्छ। मिटिङमा हामीले राख्यौँ पनि कुरो, राख्दाखेरि भनेको अब उनीहरूले नन रेजिस्टर्डहरूको कुरै नगर्नु भन्ने खालको कुरोहरू गरिरहेछ। आखिरमा त तिनीहरू पनि त भुट्ने छ, उहाँहरू पनि वर्षौंदेखि यहाँनिर उहाँहरू पनि शरणार्थी जीवन बिताइरहनु भएको छ। अर्को कुरो, एलडब्ल्यूएफले छाप्रा भयो उहाँनिर व्यवस्थित गर्नु पर्यो, त्यो छाप्रा अव्यवस्थित छाप्रामा हामी गएर हाम्रो मान्छे लगेर राख्नु दिँदैनौ।
यो शिविरको नजिकैको स्थानीय बस्तीका नेपालीहरूसँग तपाईँहरूको सम्बन्ध कस्तो रह्यो यो 20 वर्षको बीचमा?
हामी जहाँ जुन देशमा आश्रय लिएर बसेको छौँ त्यही देशको हाम्रो दाजुभाइ दिदीबहिनी, छिमेकी दाजुभाइ दिदीबहिनीहरूदेखि एकदमै पोजिटिभ रेस्पोन्स छ। एउटै परिवारको जस्तो होइन, झोडामा अथवा शान्तिनगरमा केही कुरो तलमाथि हुँदाखेरि हामी त्यहाँ पुगेर हामी सरसहयोग गरिरहेको, हाम्रो मान्छेले सरसहयोग पुर्याइरहेको देखिरहेछौँ। यहाँनेरि त्यस्तो खालको आपतकालीन अवस्था आयो, कुनै पनि यो अवस्था हुँदाखेरि उहाँहरूले पनि यहाँ आएर सरसहयोग पुर्याइरहेको त्यो कुरोहरू पनि हामीले पाइरहेछौँ। जस्तै गरेर यहाँनिर किराँत मन्दिर र अहिले लक्ष्मीनारायण मन्दिर पनि हामीहरूले यहाँ स्थानीय दाजुभाइ दिदीबहिनीलाई ह्यान्ड ओभर गरिसक्यौँ। त्यो अवस्थामा पनि उहाँ त्यो मिटिङहरूतिर त्यतातिर जाँदाखेरि पनि मलाई कस्तो लाग्छ भने उहाँहरू एकदमै हामीसँग नजिक देखिरहेछु मैले चाहिँ।
नमस्कार, मेरो नाम सुरेन्द्र थापा र म टिमाईको चाहिँ क्याम्प सुपरभाइजरको रूपमा चाहिँ विगत 2 वर्षदेखि कार्यरत रहिरहेको छु।
टिमाई शरणार्थी शिविर चाहिँ अब छिटै अन्तै सार्ने कुरा उठिरहेछ, त्यो खाली ठाउँमा चाहिँ नेपाल सरकारले के गर्ने योजना बनाइरहेछ?
यसमा चाहिँ अब अहिलेसम्म त होइन, मेरो जानकारीमा भए अनुसार वृक्षारोपणहरू गरिरहेका छौँ। अहिले पनि हामीले हजारौंको संख्यामा त्यहाँ वृक्षारोपणहरू आँपका, लिचीका, अम्बकका बिरुवाहरू पनि रोपिसकेका छौँ र भविष्यमा पनि त्यही रोप्ने लक्ष्य रहेको जस्तो मलाई लाग्छ। यस अतिरिक्त पनि स्थानीय जनताहरूको चाहिँ बेग्लै चाहनाहरू रहेको छ, उनीहरूले चाहिँ त्यस क्षेत्रलाई होइन कृषि बजारको रूपमा विकास गर्न चाहिरहेका छन् र त्यो कुरा उनीहरूले चाहिँ गाविस संयन्त्र मार्फत, हामी मार्फत, आरसु कार्यालयमा पनि र सिडो कार्यालयमा पनि पुर्याएका छन् जस्तो मलाई लागेको छ। र उनीहरूको चाहनालाई पनि सम्बोधन गर्ने हिसाबले चाहिँ अगाडि बढ्नेतर्फ नै अब योजना हुन सक्ने चाहिँ मैले ठानेको छु।
टिमाई शरणार्थी शिविरका 902 छाप्रामा रहेका 5,792 शरणार्थीलाई अर्को शरणार्थी शिविरमा सार्नु भनेको निश्चय नै निकै चुनौतीपूर्ण काम हो। त्यसमाथि यसअघि समायोजन गरिएको गोलधाप शरणार्थी शिविरका भूटानीहरूलाई भएको छाप्राको व्यवस्थापन निकै फितलो भएकोले दुःख पाएको शरणार्थीको गुनासो सुनिएकै हो। त्यसैले पनि पहिलाको कुरालाई मध्यनजर गर्नु आवश्यक देखिन्छ, नत्र भित्रदै गरेको जाडो मौसममा शरणार्थीको कन्त बिजोग हुने पक्का छ। टिमाई शरणार्थी शिविर समायोजन गर्नु अघि भएको तयारी कस्तो छ भनेर साथी गोपाल गर्तौलाले बेलडागी शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव धनवीर सुब्बालाई सोध्नु भएको छ।
अहिले आएर तयारी कस्तो भइरहेछ भन्ने कुरा हामीलाई त्यस्तो छर्लङ्ग जानकारी कुनै पनि छैन। कतिसम्म के गर्दैछ भन्ने कुरा,
यहाँको चाहिँ अवस्था के छ, के छ यहाँ चाहिँ, कति जति छाप्रा खाली छन्, मान्छे आएर बस्न सक्ने अवस्था छ कि छैन नयाँ मान्छे?
त्यो मैले अघि पनि भनिहालेँ, त्यही कुरा हो होइन, लुथरनले जुन लुथरनको जिम्मामा हो होइन, जुन कन्स्ट्रक्सन गर्ने कुराहरू त्यो कुराहरू यति तयारी र उति यति भइसक्यो उति भयो भनेर चाहिँ हामीलाई कुनै पनि जानकारी दिएको छैन. खाली छाप्राहरू तपाईँको खाली छाप्राहरू पनि कतिवटा उहाँहरूको भनाइ के छ भन्दाखेरि उहाँहरूले सर्वे गर्दाखेरि कति चाहिँ जस्तै इलिगली अकुपाई गरिरहेछ भन्ने छ. त्यसको पनि आफ्नै कारणहरू छ. त्यो कुराहरू पनि अलिकति बुझिदिनुपर्छ सङ्घ संस्थाले.
कस्तो कारण?
कारणहरू हामीले पहिला पनि भन्दै आएको जस्तै घरको मेटेरियलहरू जुन घर मर्मत भएको छैन एउटा कारण त्यो हो. छानोहरू त्यो घरको अवस्था हेरेर पनि अर्कोमा सर्नुपर्ने छ भने के छ भने अर्को कुरा रुख काटिनु पर्थ्यो. जुन धराप स्थितिमा भएको जीर्ण अवस्थामा भएको रुखहरू काटिनु पर्थ्यो तिनीहरू काटिएको छैन. त्यसले गर्दा पनि सर्ने क्रमहरू कोही पनि भइरहेको छ.
मतलब यहीँ रहेका खाली छाप्राहरूमा यहीँकै समस्याग्रस्त अरू छाप्राका मानिसहरू बसेर करिब करिब ओगटिएको छ.
अवश्य
नयाँ मानिस यस्तो ठाउँमा आउँदाखेरि त यहीँको शरणार्थी शिविर व्यवस्थापन समितिलाई लोड पर्छ. भोलि शरणार्थीहरूले गुनासो गर्ने ठाउँ त्यो निकाय शरणार्थीको प्रतिनिधि भनेको तपाईँ हो. यसबारेमा चाहिँ के सोच्नु भएको छ तपाईँले?
अनि त्यो कुराहरू त बारम्बार राख्दै आएको हामीले यो कुरालाई चाहिँ यहाँको जति बसिरहेको जुन स्थितिमा छ भनिदिउँ जुन एउटा मर्मत गर्नुपर्ने स्थितिमा भएको घरहरूलाई पहिला एड्रेस गरेर मात्रै ल्याउनुपर्छ भन्ने त मैले भनि नै राखेको र यो सम्पूर्ण साथीहरूको पनि यही छ. अब जुन गोलधाप आउँदाखेरि हामीले एउटा धेरै ब्लाइन्डली सपोर्ट गर्यौँ. यताको स्थिति त्यस्तै हुँदाहुँदै पनि उहाँको एउटा अग्निपीडितको स्थिति हेरेर चाहिँ हामीले एउटा ब्लाइन्डली सपोर्ट गर्यौँ. त्यो अवस्था चाहिँ अलिकति हुँदैन नि. यो बाजे गाह्रै पर्छ. सङ्घ संस्थाले अलिकति ध्यान राख्नै पर्छ. र रिसेन्टली पनि मैले के भनेको छु भने यहाँहरू तपाईँहरू कतिसम्म के गर्नुहुँदैछ भित्रभित्र तर भोलि पर्सि तपाईँहरूलाई पक्कै पनि सिएमसीको एउटा हाम्रो हेल्प चाहिन्छ. त्यतिखेर तपाईँहरूलाई अप्ठ्यारो पर्छ. त्यो अवस्था त्यतिखेर आउनु दिनु भन्दाखेरि तपाईँले पहिला अगावै याद गर्नुहोस् भनेर मैले भनिसकेको छु.
जस्तो सचिवज्यू तपाईँको शिविर व्यवस्थापन समितिको नजिकै केही नयाँ छाप्राहरू बनाइएका छन्. आधा सिमेन्टेड गरिएका, भुइँ प्लस्टर गरिएका, अरूभन्दा केही व्यवस्थित देखिएका छन् नि. तिनमा केहीमा चाहिँ मानिस बसेको र केही चाहिँ खाली रहेको देखिन्छ. त्यहाँ अझै पनि त्यस्तै बनाउने हो कि अब छाप्रा बनाउँदा कस्तो हो? यहाँ त चाहिँ अनियोलको स्थिति रहेछ.
छाप्रा बनाउँदाखेरि अहिले त्यो चाहिँ भल्नरेबल ग्रुपलाई भनेर बनाइएको हो. अहिले प्राय प्राय फिलअप पनि भइसकेको छ र त्यो रिलोकेट गर्दाखेरि त्यस्तो हुँदैन. साधारण नै हुन्छ हटहरू.
मतलब मानिसहरू ल्याएर टिमाईको शरणार्थीहरूलाई ल्याएर बेलडाङीमा राख्न पुग्ने ठाउँ छैन तपाईँको बुझाइमा?
मेरो बुझाइमा हुनु सक्छ. अब त्यो जुन बेला डिसेम्बर सायद डिसेम्बरतिर मात्रै सुरु गर्ला. त्यति जेलमा उताबाट रिसेटलमेन्ट हुने मानिसहरू पनि अब निकै रिसेटल हुँदाखेरि अलिकति जनसङ्ख्या पनि घट्ला. त्यसले गर्दाखेरि धेरथो यहाँ अब स्पेस त छ, स्पेस छैन होइन, तर त्यस्तै प्रकारले म्यानेजमेन्ट गर्नु सक्नु पर्यो. बनाएको छैन बस्नु लायकको. अहिले छाप्राहरू त कति कति भित्रभित्र अब हामीले कमसेकम पनि लुथरनले कोअर्डिनेट गरेर हामीलाई भन्नुपर्ने हो. भित्रभित्र कति बनाइ नै राखेको छ तर पनि स्थिति छैन किनभने बाँस छैन, अहिले बाँसको सप्लाई छैन.
ए मतलब लुथरनले भित्रभित्रै छाप्राहरू बनाएको गरेको तपाईँहरूलाई शिविर व्यवस्थापन समितिलाई जानकारी हुन छोड्यो यतिखेर?
अलिक त्यस्तै देखिरहेको छ.
समन्वयको कुरा चाहिँ कोअर्डिनेट अलिक कमजोर बन्दै गएको हो
अलिकति लुथरनको, अलिकति त्यो पनि देखिन्छ र सायद होला होइन. हाम्रो डिमान्ड के हो भन्दाखेरि त्यो पुरानो हटहरूलाई पनि मर्मत गर्नुपर्छ भन्ने हो. यहाँ बसिराखेकोहरूलाई पनि मेटेरियल दिनुपर्छ भन्ने हो. सायद त्यो भएर पनि अलिकति तर्केर चाहिँ यो भएको हो कि जस्तो पनि लाग्छ. उता नयाँ नयाँ रिलोकेसनतिर मात्रै लागेको हो कि जस्तो लाग्छ.
रिलोकेसन पनि व्यवस्थित त भएन नि.
त्यतिखेर मात्रै थाहा हुन्छ कि अब व्यवस्थित प्रकारले ल्याउँछ कि के गर्छ भन्ने कुरा चाहिँ.
यही हालतमा ल्याइयो भने चाहिँ
अहिले त केही तयारी त्यति केही नै भइरहेको छैन, भइसकेको छैन. जस्तै यो रिलोकेसनको बारेमा त यहाँ बेलनागी क्याम्पकोलाई भन्नुभयो भने त हामीलाई समावेश गरेर कुनै मिटिङ नै राखिएको छैन.
तपाईँहरूसँग कुनै समन्वय छैन उसो भए?
होइन, अहिलेसम्म त छैन, अहिलेसम्म छैन. समन्वय गरेर यस्तो यस्तो यसरी तयारी छ, यसरी ल्याउने हो भनेर यो क्लियर कट केही पनि राख्नु भएको छैन, कुरा गरेको छैन.
त्यसो भए टिमाई शिविरका शरणार्थीहरूलाई तपाईँको सन्देश के त?
उहाँहरूले एकदमै छर्लङ्गै भएर कि यहाँ हेरेर आफै देखेर हुन्छ कि के गरेर हुन्छ. त्यहाँको सिएमसीले चाहिँ एकदमै यहाँ घरहरू एकदमै हेरेर सबै रेडी भइसकेर मात्रै मान्छे पठाउनुपर्छ. अब के हुन्छ भन्दाखेरि तपाईँको यदि रेडिमेड हटमा आएन भने लो मेटेरियल दिने या कुनै अलिकति पुरानो घरमा बस्दै गर्ने हामी मेटेरियल दिन्छौँ, मेटेरियल चाहिँ दिन्छौँ भविष्यमा भन्यो भने उही गोलधापको जस्तै हुन्छ अवस्था.
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क.
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा आज हामीले पुनर्वाससँगै शरणार्थीको संख्या घटेपछि शुरू शरणार्थी शिविर समायोजनका सन्दर्भमा टिमाई शरणार्थी शिविरका भूटानी र स्थानीय समुदायको अनुभूति तथा शरणार्थी शिविर सार्नु अघि गर्नुपर्ने तयारी बारेमा चर्चा गर्यौं. कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम चितवन 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड, सप्तरङ्गी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि एकसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा अब भूटान र शरणार्थी हुनुपर्नाको कारण तथा भूटानको त्यतिखेरको जीवनशैलीबारे थाहा पाउन एकजना शरणार्थीलाई भेट्ने पालो।
शनिश्चरी शरणार्थी शिविरको सेक्टर J1 आइपुग्दा एकजना हजुरआमासँग मेरो भेट भयो। यहाँको शुभ नाम?
मेरो शुभ नाम अम्बिका उप्रेती, सेक्टर J1 8 नम्बर 32 शनिश्चरी क्याम्प।
कति वर्ष कि हुनुभयो अहिले तपाईँ?
62 वर्ष भए।
कतिजनाको परिवार रहनुहुन्छ यो घरमा?
7 जना, कान्छा छोरो बुहारी, कान्छा छोराका 3 जना नानीहरू अनि हामीहरू 2 जना प्रौढी।
जम्मा 7 जना। शिविरमा रहनु भएको त 20 वर्ष पुग्यो होला, त्यसअघि तपाईँहरूको ठाउँ बसाइ कहाँ थियो?
भुटानमा हाम्रो बुलोक चाहिँ बाँदर छु, गाउँ चाहिँ चाङखा हो। मेरो जन्मथलो चाहिँ बुढीछुक मानेटार गाउँ हो, त्यहाँ चाहिँ बिहे गरेर ल्याएर घरमा बसेको ठाउँ।
त्यो चाङखा भन्ने ठाउँ कस्तो थियो?
राम्रो थियो नि, अब धान खेती हुने, सन्तोला हुने, अलैँची हुने, एकदम राम्रो नि। गाई बस्तु गोठ पाल्ने ठाउँ, घाँस घसैलो,
बजार, स्कुल, अस्पताल कति टाढा थियो तपाईँको घरबाट?
बजार नजिकै हो, स्कुल पनि 1 घण्टाको बाटो थियो, अस्पताल पनि उतै थियो, बेच्छु बजारमै।
त्यतिखेरको भाउ बिक्री चलन चाँजो कस्तो थियो?
हामीहरू बसेका ठाउँमा चाहिँ रुपियाँ पाथी धान मकै थियो, 8 आना केजी घिउ थियो। हामी त्यहाँ जाँदा मलाई बिहे गरेर लाँदा चाहिँ खसीको मासु पनि 8 आना केजी, घिउ पनि 8 आना केजी थियो। हामीहरूले चाहिँ त्यसरी नै खाएको, पछि पछि अनि बढ्दै गयो नि। पछि पछि हामीहरू यता आउने बेलासम्ममा चाहिँ 100 रुपियाँ भएको थियो घिउ, 5 रुपियाँ पाथी अन्न भएको थियो, मासु 50 रुपियाँ किलो भएको थियो। त्यस्तै थियो हामीहरू त्यहाँ बस्दा चाहिँ।
पेसा व्यवसाय के थियो तपाईँहरूको? घर खेतीबारी थियो कि अरू के गर्नुहुन्थ्यो?
यस्तो किराना दोकान गर्थ्यौँ, गाई बस्तु पालेका थिए, बुढा मान्छे गोठमा बस्थे, हामी आमा छोराहरू सानै थिए, अनि म किराना पसलमा यसो गर्थ्यौँ अलिअलि आफ्नो खाने मेलो। अनि खेती थियो, धान मकै खेती चाहिँ हाम्रो टन्न 60-70 मुरी धान बनाउँथ्यौँ थोरै परिवार, अनि मकै बनाउँथ्यौँ 10-12 मुरी, त्यस्तै कोदो फापर तोरी अलिअलि अलिअलि त्यस्तै बनाउँथ्यौँ। सुखी परिवार थियो, 4 जना, थोरैले पनि पुगिजाने, छोराछोरीहरू मकैको भात खान नमान्ने, घिउ दुध दही पर सस्ती खाएको। फेरि हामीहरूले चाहिँ बडा बडा फाँचा गरेका, जर्सी गाई पालेको थियो, भैँसी पालेको थियो, मिसिन धान पेल्ने मिसिन नजिकै थियो, ढिकी जाँतो गऱ्यौँ, न मिसिनमा लग्यौँ, ल्यायौँ, राख्यौँ, खायौँ, चिउरा चाहिँ ढिकीमै कुटेर खायौँ, तेल पेल्ने चाहिँ हामी पेल्यौँ न तेल चाहिँ, बरु यता सर्बङतिर ल्याइयो, टन्न पेलाएर टिन टिनमा लगिन्थ्यो, राखिन्थ्यो। त्यसै गरी
सुखै थियो,
सुख थियो, सुख हामीहरूलाई साह्रै सुख थियो।
त्यस्तो ठाउँ गाउँ त्यस्तो घरबारी कसरी के कति कारणले कस्तो अवस्थामा छोडेर हिँड्नु पर्यो त हजुरआमा?
खै अब कारण त स्कुलमा ल्याएर आर्मी बसे ड्याम मसँगले छोराछोरी पढ्न बन्द गरिदियो, ठुल्ठुला भएका छोराछोरा लु आज तेरी छोरी लगिदिनु अरे भनौँ, भोलि तेरी बुहारी लगिदिनु अरे भनौँ, अनि सबै गाउँकाले हिँडिसके फर्म भरेर, अनि एक्लै बस्न त मजा आएन, सबै टाकटुक हिँडिसके गाउँ एक्लै भयो, अनि जाउँ हामी पनि भने हिँड्यौँ नि। आर्मीहरू आउँथे तर हामीहरूलाई केही बोलाएनन् पनि चलाएनन् पनि, उनीहरूको बाटो आउँथे त्यहाँ घुम्थे जान्थे, बाख्रा कुखुरा खसीहरू त्यस्तो उनीहरूले अब मासुहरू खाने जिनिस त सबै लान्थे नि।
पैसा नदी
आफू त चुप लाग्नु पर्यो नि, बोल्दा त अब भिरेका छन् बन्दुकहरू वा ठङ्गै दिन्छन् भन्ने डरै लाग्दो रहेछ मार्छ भन्ने।
सम्झिँदा कस्तो लाग्छ आफ्नो घर ठाउँ गाउँ?
सम्झिँदै लाँदा त अब कस्तो लाग्छ लाग्छ नि, सम्झिँदाखेरि अड्की जान्छ बोल्दा बोल्दै, अब त्यस्तो गरेर खाएको, अहिले यहाँ आएर यसरी किनेको दही मोही पानीसँगको, त्यही पनि पानी हालेको दुध, अब घिउ खाऊ भन्नु सबै डाल्डा मिसाएको छ, घिउ नखाएको त भुटान छोडिकन खाएको पनि छैन, खाउँ लाग्दैन आएको। त्यो उहाँको ए घर वरिपरि सुन्तला फलिराखेका छन् टिपो, अब कार्तिक लाग्ने बेला भयो, पहेँले पाक्छन्, धान काटो, खेतालालाई झोलाभरि सुन्तला लगो, खेतमा खायो, बस्यो, दाल बढी पाकिरहेछ बारीमा, सब्जी खाना कस्तो मिठो हुन्छ, अब नयाँ दाल बढी फलेर पाक्ने बेला भयो, कति रमाइलो हुन्छ हुन्छ नि।
अब नियमित स्तम्भ शिविरभित्रको पालो। यो स्तम्भमा हामी शरणार्थी शिविरमा रहेका भूटानीहरूको सिप, जाँगर तथा प्रतिभाको कुरा गर्छौं। आजको कार्यक्रममा सहभागी सिप जाँगर भएका शरणार्थीलाई भेट्न हामी पनि शरणार्थी शिविरतिरै लागौं। शिविरभित्र
अहिले म टिमाई शरणार्थी शिविरको सेक्टर A4 को एउटा छाप्रोमा आइपुगेको छु। छाप्रो बाहिर आँगनको यो खाली ठाउँमा एकजना शरणार्थी चोया काट्दै हुनुहुन्छ। के हो नाम थर?
मेरो नाम सुखबहादुर गुरुङ हो।
सेक्टर छाप्रो नम्बर
21।
कति वर्ष पुग्नु भयो?
मैले ठक्कै 60 पुग्यो।
कति भयो यसरी चोया काट्न थाल्नु भएको?
म आएकै अर्को सालदेखि काटेको भयो होला 18 वर्ष।
यो अहिले चाहिँ के बनाउनको लागि काट्नु भएको?
बकारी बनाउनु।
यो बाँस चाहिँ कहाँदेखि ल्याउनुहुन्छ?
शान्तिनगर।
के बनाउनुहुन्छ तपाईँ?
म डोको बकारी यस्तै बनाउँछु।
बाँस चाहिँ कसरी गर्ना पर्छ?
यहाँनेरि 60 रुपियाँ।
एक दिनमा कति चोया काटिन्छ? कतिवटा बाँसको?
एउटा भकारीको चाहिँ काटिन्छ।
एउटा भकारी बनाउन चाहिँ कति समय लाग्छ?
एकजनालाई हो भने त 2 दिनै लाग्छ, तर बुन्ने केटाहरूले भन्छ म काट्छु।
कहाँ सिक्नुभयो यस्तो काम चाहिँ?
भुटानमा पनि म यो अलैँची सुकाउने सरङहरू बुन्थेँ, भुटानदेखि नै चोया काम त गर्थे।
यसको बजार चाहिँ?
यसको बजार त यिनै ठेकादार आउँछ।
कसरी बेच्नुहुन्छ भकारी?
भकारी हामी फाटफुट बेच्दाखेरि 300 गोटा बेच्छौँ, ठेकादारले चाहिँ 250 मुठा भन्छ, छवडाको बिठालाई 1500 बेच्छ।
यहाँ चाहिँ के बिक्री हुन्छ?
यहाँनिर शिविरभित्र त हाम्रो के बिक्री हुँदैन भन्दा पनि डोको पनि हुँदैन। भकारी एक दुवटाले सिलिङ लाउनु लान्छ, बिठै बेच्दा चाहिँ 1500 बिठा गरेर।
कमाइ कस्तो हुन्छ?
कमाइ भनेको बसिरहँदाखेरि त्यो अदिया आदि बाँसमा जान्छ, गाडामा यहाँ ल्याउँदा अनि आधी गर्छ, महिनामा 1200 हुन्छ, अनि त्यही सागसब्जी खायो।
तपाईँले सिक्नु भएको यो पेसाले तपाईँको घर व्यवहार चलाउन कतिको सजिलो भएको छ?
यहाँ हुँदासम्म त सजिलै भएको छ। अब यहाँ हुँदासम्म त 7-8 जनाको परिवार यसैबाट सागसब्जी खाइयो। पहिला नानीहरूलाई 10 यही गरेर पढाइयो, अब यही स्कुलमा पढायो, कसैलाई कसैलाई इन्डिया पढायो, अनि त्यसो गरेर पढाइयो। अब चाहिँ यहाँबाट सरेकाना चाहिँ अब होला जस्तो छैन, बेलडाङ सार्ने भन्ने कुरो चाहिँ सुन्दैछु। त्यसको लागि चाहिँ उहाँ गएपछि चाहिँ अब के गर्ने हो भन्ने त्यति।
भनेपछि तपाईँको यो पेसाले धेरै थोक गर्न सघाएछ है?
अहिलेसम्म चाहिँ सघाएकै भनौँ।
अब कार्यक्रम तथा शरणार्थी मुद्दाका बारेमा भुटानीहरूको राय र तर्क सुन्ने पालो। आज हामीसँग बेलडाङ्गी 2 शरणार्थी शिविरमा रहेको रेडियो कार्यक्रम शरणार्थी सन्देशको पत्र मञ्जुसामा खसेको पत्र छ। पत्र लेखकले आफ्नो नाम लेखेका छैनन्, तर पत्रमा शरणार्थी शिविरभित्र बढ्दो मादक पदार्थको सेवन गर्ने क्रमका बारेमा लेखिएको छ। बढ्दो मादक पदार्थको सेवन गर्ने क्रमलाई रोक्न प्रशासनिक निकायले कम ध्यान दिएको पत्रमा गुनासो छ। शरणार्थी शिविर र छेउछाउमा समेत बेचबिखन भइरहेको र यसबारेमा रेडियो कार्यक्रम शरणार्थी सन्देशको ध्यान जाओस् भनेर पनि लेखिएको छ। यस्ता कार्यक्रम बने सम्बन्धित निकायको ध्यान जाने पत्रमा लेखिएको छ।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईंलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्टबक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ। अथवा तपाईंसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईंले हामीलाई भेट्न सक्नुहुन्छ।
आउँदो बुधबार बेलुकी 6:30 यस वर्षको दीपावलीको सन्दर्भमा भूटानी शरणार्थी शिविरमा तिहारको तयारी र शरणार्थीको अनुभूति सहित आउनेछौ, पर्खिबस्नुहोला।
हवस् त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुराङाई, भीमसेन राजबाहक, शारदा देवकोटा, सजिता हमाल अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।